सूरह कहफ। नाम, इस सूरत का नाम पहले रुकू की नवी आयत इज अवल फितयतु इलल कहफी से माखूज है। इस नाम का मतलब ये है कि वो सूरत जिसमें कहफ का लफ्ज आया है। ज़माना नुज़ूल, यहां से उन सूरतों का आगाज होता है जो मक्की जिंदगी के तीसरे दौर में नाजिल हुई हैं। मक्की जिंदगी को हमने चार बड़े बड़े दौरों में तकसीम किया है जिनकी तफसील सूरह अनाम के दीबाचे में गुजर चुकी है। उस तकसीम के लिहाज से तीसरा दौर तकरीबन 5 नबवी के आगाज से शुरू होकर करीब करीब 10 नबवी तक चलता है। उस दौर को जो चीज़ दूसरे दौर से मुमताज़ करती है वो ये है कि दूसरे दौर में तो कुरैश ने नबी सल्लल्लाहु अलैहि वालैहि वसल्लम और आपकी तहरीक और जमात को दबाने के लिए ज़्यादातर तज़हीक, इस्तेहज़ा, एतराज़ात, इल्ज़ामात, तख़वीफ़, इत्तमा और मुखालिफाना प्रोपेगेंडे पर एतमाद कर रखा था। मगर इस तीसरे दौर में उन्होंने ज़ुल्म व सितम, मारपीट और मुआशी दबाव के हथियार पूरी सख्ती के साथ इस्तेमाल किए, यहाँ तक कि मुसलमानों की एक बड़ी तादाद को मुल्क छोड़कर हबशा की तरफ निकल जाना पड़ा और बाकी मांदा मुसलमानों को और उनके साथ खुद नबी सल्लल्लाहु अलैहि वालैहि वसल्लम और आपके ख़ानदान को शेबे अबी तालिब में महसूर करके उनका मुकम्मल मुआशी और मुआशरती मुकातया कर दिया गया। ताहम उस दौर में दो शख्सियतें अबू तालिब और उम्मुल मोमिनीन हज़रत खदीजा रज़ी अल्लाह ताला अन्हा ऐसी थीं जिनके ज़ाती असर की वजह से कुरैश के दो बड़े ख़ानदान नबी सल्लल्लाहु अलैहि वालैहि वसल्लम की पुश्त पनाही कर रहे थे। 10 नबवी में उन दोनों की आंखें बंद होते ही ये दौर ख़त्म हो गया और चौथा दौर शुरू हुआ जिसमें मुसलमानों पर मक्के की ज़िंदगी तंग कर दी गई, यहाँ तक कि आखिरकार नबी सल्लल्लाहु अलैहि वालैहि वसल्लम समेत तमाम मुसलमानों को मक्के से निकल जाना पड़ा। सूरह कहफ़ के मज़मून पर गौर करने से अंदाज़ा होता है कि ये तीसरे दौर के आगाज़ में नाजिल हुई होगी, जबकि ज़ुल्म व सितम और मज़ाहमत ने शिद्दत तो इख्तियार कर ली थी मगर अभी हिजरत हबशा वाक़े ना हुई थी। उस वक्त जो मुसलमान सताए जा रहे थे उनको असहाबे कहफ़ का वाक़या सुनाया गया ताकि उनकी हिम्मत बंधे और उन्हें मालूम हो के अहले ईमान अपना ईमान बचाने के लिए इससे पहले क्या कुछ कर चुके हैं। मज़मून और मौजू, ये सूरत मुशरिकीन मक्का के 3 सवालात के जवाब में नाजिल हुई है जो उन्होंने नबी सल्लल्लाहु अलैहि वालैहि वसल्लम का इम्तिहान लेने के लिए अहले किताब के मशवरे से आपके सामने पेश किए थे। असहाबे कहफ कौन थे? किस्सा खिज़र की हकीकत क्या है? हाशिया, रिवायात में आता है कि दूसरा सवाल रूह के मुतालिक था जिसका जवाब सूरह बनी इसराइल रुकू 10 में दिया गया है, मगर सूरह कहफ और बनी इसराइल के ज़माना नज़ूल में कई साल का फ़र्क है और सूरह कहफ में 2 के बजाय 3 किस्से बयान किए गए हैं, इसलिए हम समझते हैं कि दूसरा सवाल दरअसल किस्सा खिज़र से मुतालिक था ना कि रूह से मुतालिक। खुद कुरान में भी एक इशारा ऐसा मौजूद है जिससे हमारे इस ख्याल की ताईद होती है। मुलाहिजा हो हाशिया नंबर 61। और ज़ुल्क़रनैन का क्या किस्सा है? ये तीनों किस्से ईसाइयों और यहूदियों की तारीख से मुतालिक थे। हिजाज में इनका कोई चर्चा ना था, इसीलिए अहले किताब ने इम्तिहान की गरज से इनका इंतखाब किया था ताकि ये बात खुल जाए کہ واقعی محمد صلی اللہ علیہ وآلہ وسلم کے پاس کوئی غیبی ذریعہ علم ہے یا نہیں، مگر اللہ تعالیٰ نے صرف یہی نہیں کہ اپنے نبی کی زبان سے ان کے سوالات کا پورا جواب دیا، بلکہ ان کے اپنے پوچھے ہوئے تینوں قصوں کو پوری طرح اس صورتحال پر چسپاں بھی کر دیا جو اس وقت مکے میں کفر اور اسلام کے درمیان درپیش تھی۔ ایک، اصحاب کہف کے متعلق بتایا کہ وہ اسی توحید کے قائل تھے جس کی دعوت یہ قرآن پیش کر رہا ہے، اور ان کا حال مکے کے مٹھی بھر مظلوم مسلمانوں کے حال سے اور ان کی قوم کا رویہ کفار قریش کے رویے سے کچھ مختلف نہ تھا۔ پھر اسی قصے سے اہل ایمان کو یہ سبق دیا گیا کہ اگر کفار کا غلبہ بے پناہ ہو اور ایک مومن کو ظالم معاشرے میں سانس لینے تک کی مہلت نہ دی جا رہی ہو، تب بھی اس کو باطل کے آگے سر نہ جھکانا چاہیے، بلکہ اللہ کے بھروسے پر تن بتقدیر نکل جانا چاہیے۔ اسی حوالے سے ضمناً کفار مکہ کو یہ بھی بتایا کہ اصحاب کہف کا قصہ عقیدہ آخرت کی صحت کا ایک ثبوت ہے، جس طرح خدا نے اصحاب کہف کو ایک مدت دراز موت کی نیند سلانے کے بعد پھر جلا اٹھایا، اسی طرح اس کی قدرت سے وہ باعث بعد الموت بھی کچھ بعید نہیں ہے جسے ماننے سے تم انکار کر رہے ہو۔ دو، اصحاب کہف کے قصے سے راستہ نکال کر اس ظلم اور ستم اور تحقیر اور تذلیل پر گفتگو شروع کر دی گئی جو مکے کے سردار اور کھاتے پیتے لوگ اپنی بستی کی چھوٹی سی نامسلم جماعت کے ساتھ برت رہے تھے۔ اس سلسلے میں ایک طرف نبی صلی اللہ علیہ وآلہ وسلم کو ہدایت کی گئی کہ نہ ان ظالموں سے کوئی مصالحت کرو اور نہ اپنے غریب ساتھیوں کے مقابلے میں ان بڑے بڑے لوگوں کو کوئی اہمیت دو۔ دوسری طرف ان رئیسوں کو نصیحت کی گئی کہ اپنے چند روزہ عیش زندگانی پر نہ پھولو، بلکہ ان بھلائیوں کے طالب بنو جو ابدی اور پائیدار ہیں۔ تین، اسی سلسلہ کلام میں قصہ خضر و موسیٰ کچھ اس انداز میں سنایا گیا کہ اس میں کفار کے سوالات کا جواب بھی تھا اور مومنین کے لیے سامان تسلی بھی۔ اس واقعے میں دراصل جو سبق دیا گیا ہے وہ یہ ہے کہ اللہ کی مشیت کا کارخانہ جن مصلحتوں پر چل رہا ہے وہ چونکہ تمہاری نظر سے پوشیدہ ہیں، اس لیے تم بات بات پر حیران ہوتے ہو کہ یہ کیوں ہوا یا کیا ہو گیا، یہ تو بڑا غضب ہوا، حالانکہ اگر پردہ اٹھا دیا جائے تو تمہیں خود معلوم ہو جائے کہ یہاں جو کچھ ہو رہا ہے ٹھیک ہو رہا ہے، اور بظاہر جس چیز میں برائی نظر آتی ہے آخر کار وہ بھی کسی نتیجہ خیر ہی کے لیے ہوتی ہے۔ چار، اس کے بعد قصہ ذوالقرنین ارشاد ہوتا ہے اور اس میں سائلوں کو یہ سبق دیا جاتا ہے کہ تم تو اپنی اتنی ذرا ذرا سی سرداریوں پر پھول رہے ہو، حالانکہ ذوالقرنین اتنا بڑا فرما رواں اور ایسا زبردست فاتح اور اس قدر عظیم و شان ذرائع کا مالک ہو کر بھی اپنی حقیقت کو نہ بھولا تھا اور اپنے خالق کے آگے ہمیشہ سر تسلیم خم رکھتا تھا، نیز یہ کہ تم اپنی ذرا ذرا سی حویلیوں اور بغیچوں کی بہار کو لازوال سمجھ بیٹھے ہو، مگر وہ دنیا کی سب سے زیادہ مستحکم دیوار تحفظ بنا کر بھی یہی سمجھتا تھا کہ اصل بھروسے کے لائق اللہ ہے نہ کہ یہ دیوار۔ اللہ کی مرضی جب تک ہے یہ دیوار دشمنوں کو روکتی رہے گی، اور جب اس کی مرضی کچھ اور ہوگی تو اس دیوار میں رخنوں اور شگافوں کے سوا کچھ نہ رہے گا۔ اس طرح کفار کے امتحانی سوالات کو उन्हीं पर पूरी तरह उलट देने के बाद खात्माए कलाम में फिर उन्हीं बातों को दोहरा दिया गया है जो आगाज़े कलाम में इरशाद हुई हैं, यानी ये कि तौहीद और आखिरत सरासर हक हैं और तुम्हारी अपनी भलाई इसी में है कि इन्हें मानो, इनके मुताबिक अपनी इस्लाह करो और खुदा के हुजूर अपने आप को जवाब दे समझते हुए दुनिया में जिंदगी बसर करो। ऐसा ना करोगे तो तुम्हारी अपनी जिंदगी खराब होगी और तुम्हारा सब कुछ किया कराया अकारत जाएगा।